अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्जमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल सुरु, औद्योगिक करिडोर निर्माण सहित मुख्यमन्त्री पोखरेलसँग 14 बुँदे माग पेश।
वर्षाको पानीले नेपालगञ्जका सडक जलमग्न, सर्वसाधारणलाई आवत जावतमा समस्या, नेपालगञ्जमा विद्युत समस्या सुल्झाउन छलफल।
नेपालगञ्जमा विकासको नाममा भइरहेको रुखकटान प्रति स्थानीयको आपत्ति, नेपालगञ्ज 14 स्थित एक उद्योगमा हड्डीको आयात भइरहेको खुलासा।
र कर्णाली नदीमा आज वृहत जल यात्रा हुँदै प्रदेश 5 ढाई अर्ब तलब सुविधामै खर्च हुने।
नयाँ सुट जुत्ता ब्याग
होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा, नेपालगञ्जमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल केही दिनदेखि निरन्तर चलिरहेको छ, अब सम्भावना बढेको छ। नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गरिएको पहल सकारात्मक मोड लिँदैछ। बुद्ध एयरले नेपालगञ्जबाट भारतको राजधानी दिल्लीका लागि उडान भर्न भारतीय पक्षबाट स्वीकृति पाएपछि पहलले सकारात्मक मोड लिएको हो। नेपालगञ्ज दिल्ली उडानपछि यहाँको पर्यटकीय सम्भावनाले ह्वात्तै उचाइ लिने विश्वासका साथ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले नेपालतर्फबाट गर्नुपर्ने पहलका लागि प्रदेश 5 मुख्यमन्त्री शङ्कर पोखरेलसँग हिजो भेटवार्ता गर्नुभएको छ। मुख्यमन्त्रीसँग गम्भीर छलफल भयो। नगर प्रमुख डाक्टर राणाले दैनिक नेपालगञ्जसँग भन्नुभयो, उहाँले साथ दिने प्रतिबद्धताका साथ उडानको शुभारम्भ कार्यक्रममै उपस्थित हुने जनाउ पनि दिनुभयो। यस्तै मुख्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले उद्योगी व्यवसायका समस्यादेखि बाँकीका विकास निर्माणसँग जोडिएका विभिन्न 14 बुँदे माग प्रदेश 5 मुख्यमन्त्री शङ्कर पोखरेल समक्ष ज्ञापन पत्र बुझाएको छ। सङ्घका अध्यक्ष नन्दलाल बैसीले हिजो राजधानी बुटवल पुगेर मुख्यमन्त्री पोखरेललाई 14 बुँदे ज्ञापन पत्र बुझाउनु भएको। विद्युत अनियमितताले बेहाल भइरहेको नेपालगञ्जको पीडादेखि औद्योगिक करिडोर निर्माणका लागि तदारुकता देखाउनेसम्मका विषयमा मुख्यमन्त्री पोखरेलसँग पनि छलफल गरिएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
मुलुककै सबैभन्दा लामो र सुन्दर कर्णाली नदीमा आज शुक्रबार वृहत जलयात्रा हुँदैछ। द कर्णाली वन्डरफुल वन डे भन्दै कैलालीको गोदावरी च्याम्पर अफ कमर्सले आज एकसाथ झण्डै 1,000 जलयात्रामा सहभागी गराउने भएको हो। विश्वकै जलयात्राको इतिहासमा यो एउटा उदाहरणीय र अभूतपूर्व प्रयास हो। गोदावरी च्याम्पर अफ कमर्सका अध्यक्ष विनोद मल्लले दैनिक नेपालगञ्जसँग भन्नुभयो, 100 बोटमा 1,000 एकसाथ जलयात्राको तयारी गरिएको छ। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
वर्षाका कारण नेपालगञ्ज उपमहानगरपालिकाको विभिन्न क्षेत्र हिजो साँझ जलमग्न भयो। सडक जलाम्मे हुँदा सर्वसाधारणलाई आवत जावतमा समस्या हुँदा शास्ति भोग्नु पर्यो। सामान्य वर्षा हुँदा नेपालगञ्ज उपमहानगरपालिकाभित्र रहेका अधिकांश सडक जलाम्मे हुन्छन्। सो घटना हाम्रा लागि नयाँ र नौलो होइन। उपमहानगर क्षेत्रमा निर्मित ढल तथा नाला सफाई नहुँदा निकास थुनिएर पानी सडकमा जम्मा हुने गर्दछ। डुबान समस्यालाई सधैँका लागि अन्त्य गर्ने दाबी सहित चार वर्ष अघि एकीकृत सहरी विकास आयोजना लागू गरिएको थियो। एसियाली विकास बैङ्कको झन्डै 1 अर्ब रुपियाँको अनुदान सहयोगमा उपमहानगरपालिकाको करिब 60 किलोमिटर ढल तथा नाला 7.5 किलोमिटर सडक तथा फोहोर मैला व्यवस्थापनको कार्ययोजना बनाई सडक र ढल निर्माण गरे तापनि उपमहानगरपालिकाको डुबान समस्या जिउका त्यौँ छ, अझ बल्झिँदै गएको छ। सद्भावमा विजय मल्लले खबर लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको भवानियापुर वडा नम्बर 14 रहेको एक उद्योगमा कुखुराको लागि दाना बनाउन आयात गरिएको हड्डीको दुर्गन्धले स्थानीयवासी समस्यामा परेका छन्। कुखुराको लागि दाना बनाउँछौ भनेर जनावरहरूको काँचो हड्डी काठमाडौँबाट ल्याउने गर्दछन्। स्थानीयवासी भन्छन् जसको दुर्गन्धले गर्दा स्वास्थ्यमा नराम्रो प्रभाव पारेको छ। वडा नम्बर 14 वडा अध्यक्ष ओमकार मिश्रले हड्डीको दुर्गन्धले वातावरण नै प्रदूषण गरेको हुँदा पहिला पनि पटक पटक सम्बन्धित निकायमा जानकारी गराउँदा पनि सम्बन्धित निकायले खासै चासो नदिएको र कुनै सुधार नभएको जानकारी दिनुभयो। मिश्रले अब स्थानीय सरकारबाट कुनै पनि किसिमको कारवाही नगरे स्थानीयवासीहरू मिलेर उद्योग बन्द गराउने समेत बताएका छन्। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
प्रदेश 5 जनप्रतिनिधिको तलब सुविधामा वार्षिक करिब 2.48 अर्ब खर्च हुने भएको छ। त्यससँगै नियमित जिम्मेवारी नभएका कार्यपालिका सदस्यहरूका लागि समेत मासिक तलब सुविधा दिने निर्णय भएपछि प्रदेश सरकारलाई वार्षिक 37 करोड आर्थिक भार बढेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
दार्चुलाका हिमाली क्षेत्रमा सङ्कलन गरिने यासा गुम्बा सङ्कलनमा वर्षौँदेखि सिन्डिकेट चलिरहेको छ। हरेक वर्ष वैशाखदेखि असारसम्म सङ्कलन गरिने यासा गुम्बामा स्थानीयवासीले सिन्डिकेट लादेका छन्। यासा गुम्बा सङ्कलनमा निश्चित क्षेत्रका बासिन्दालाई मात्रै अनुमति दिइने गरिएको छ। आजको नागरिक पश्चिमेलीमा प्रेम चुनाराले खबर लेख्नु भएको छ।
गर्मीमा विद्युत नेपालगञ्जका लागि चुनौतीपूर्ण बन्ने गरेको छ। हिजो बिहानैदेखि नेपाल र भारत दुवै प्रसारण अवरुद्ध भएपछि समस्या जटिल भएको प्राधिकरणले जनाएको छ। बिहान 7:30 भारतको अगैया स्थित क्षेत्रमा तार सर्ट भएका कारण भारतीय प्रसारण नेपालगञ्ज क्षेत्रमा हिजो राति 9:15 अवरुद्ध भयो। 11 बजेपछि नेपाली क्षेत्रबाट प्रसारण भइरहेको 12 मेगावाट विद्युतको लाइन पनि अवरुद्ध भयो। विद्युत दुवै क्षेत्रबाट एकैपटक अवरुद्ध भएपछि अचानक राष्ट्रिय प्रसारण लाइनबाट लाइन सप्लाईको लागि जोड बल गरियो। भारतीय क्षेत्रबाट प्रसारण भइरहेको लाइन नानपारा अघि ओभर ब्रिजमुनि अन्डरग्राउन्ड भएको र त्यहाँ सर्ट भएका कारण पुरै प्रसारण अवरुद्ध भएको हो। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा नागरिकले अझै पनि मानवाधिकारको अनुभूति गरेनन्।
सबभन्दा दुःख लाग्दो कुरो चाहिँ अनुभूतै गर्न सकेन जनताले नेपालमा मानवाधिकार छ भन्ने कुरो। किन भन्दाखेरि मानवाधिकारको प्रत्याभूति गर्ने कामै सरकारको हो, सरकारले प्रत्याभूति गर्नै सकेन।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
एभरेस्ट बैंकको शाखा रहित बैंकिङ सेवाको विस्तार आर्थिक र समुन्नत राष्ट्रको बलियो आधार। एभरेस्ट बैंकको तपाईँको घर नजिक रहेको व्यवसायिक प्रतिनिधिहरू मार्फत खाता खोली रकम जम्मा गर्ने, रकम निकाल्ने, साथै भारत लगायत अन्य मुलुकहरूबाट पठाएको रकम निकाल्ने सुविधा उपलब्ध छ। सहकारी UK8 सक्षम आयोजना।
निशुल्क छालारोग जाँच शिविर 12 मई 2018 आउने 3 शनिबारसम्म रुपलिया बजारको स्टेशन रोड पूजा मेडिकल हलको 2 तला पूजा मेडिकल सेन्टरमा लखनऊका डाक्टर राम मनोहर लोहिया अस्पतालका सेवानिवृत्त सुप्रसिद्ध छालारोग स्पेसलिस्ट डाक्टर गौरव मूर्ति MBBS MD द्वारा चेक जाँच गरिन्छ। चेक जाँचका लागि नाम लेखाउनुहोस्। छालारोगको उपचार अत्याधुनिक लेजर मेसिनद्वारा उपचार गरिन्छ। म्यानेजर सोनु मधेसिया र मोनु मधेसिया। सम्पर्क नम्बर इन्डियाका लागि 9194151 6249 30 र नेपालका लागि 9861303040। विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी रोग, मनोरोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागू औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
त्यति मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-588-034।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालमा मानवाधिकारको अवस्था चित्त बुझ्दो छैन। अहिले पनि मानवाधिकार उल्लङ्घनका घटनाले प्रशय पाइरहेको अवस्था छ। मुलुकमा ठूलो परिवर्तन भई थुप्रै कानून निर्माण भए पनि पीडितले अझै न्यायको अनुभूति गर्न पाएका छैनन्। स्थिर सरकार नहुनु र सबै ठाउँमा राजनीतिक छायाले समाजमा निष्पक्ष न्यायपूर्ण व्यवहार नभएको अवस्था छ। समग्र मानवाधिकारको अवस्थालाई सुदृढ बनाउन नागरिक समाजको भूमिका पनि महत्त्वपूर्ण मानिन्छ। देशको मानवाधिकारको समग्र अवस्थाबारे अनुगमन गरी मानवाधिकार आयोगले सुझावसहितको सिफारिस सरकारलाई गर्छ, तर त्यसको कार्यान्वयन नहुँदा नागरिकले अनुभूति नै गर्न पाउँदैनन्। यसै सन्दर्भमा कुराकानी गर्दै राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश अनुप राज शर्मा।
नेपालमा मानवाधिकारको स्थिति कानुनी रूप र संवैधानिक रूपमा राम्रो छ भन्नुपर्छ, तर सबभन्दा दुःख लाग्दो कुरो चाहिँ अनुभूतै गर्न सकेन जनताले नेपालमा मानवाधिकार छ भन्ने कुरो। किन भन्दाखेरि मानवाधिकारको प्रत्याभूति गर्ने कामै सरकारको हो, सरकारले प्रत्याभूति गर्नै सकेन।
एकदम व्यवहारिक रूपमा पनि उनीहरू चाहिँ फिल नगरेको अवस्था पनि छ होइन नागरिकमा।
नागरिकलाई मानवाधिकार भनेकै आम नागरिकलाई बुझाइ नै के भयो भन्दाखेरि यो पश्चिमा अवधारणा हो, नेपालमा यो चाहिँ छँदै छैन भने जस्तो बुझाइ। जबकि राज्यले यति धेरै कानुनहरू बनाएको छ जहाँ नागरिकका हक अधिकार रक्षा गरिएको, तर त्यसको ज्ञान आम नागरिकलाई छैन। र राज्यको चरित्र कस्तो देखिन्छ भन्दाखेरि कानुन बनाइदियो परिपालना चाहिँ छैन, संविधानमा राख्यो परिपालना छैन।
दण्डनीयता बढेको छ, मानवाधिकार उल्लङ्घन भएका छन्, थुप्रै ज्यादति भएका घटनाहरू पनि आइरहेको हुन्छ, तैपनि सरकारवाला निकायहरू चाहिँ त्यो प्रति चाहिँ
यो नेपालमा नागरिक आन्दोलनै यो जति पनि तथाकथित नागरिक आन्दोलन वहनकर्ता छन् ती कुनै न कुनै दलद्वारा निर्देशित छन् र दलको भातृ सङ्गठन जस्तो रूपमा कार्य गरे। अब आफ्नो दल सत्तामा रह विरोध नगर्ने, अर्को दल सत्तामा रह विरोध गर्ने, नागरिक आवाज त एकजुट हुनु पर्थ्यो। नागरिकको हकको सवालमा कुन दलको भन्ने कुरै थिएन, त्यस्तो आन्दोलन चाहिँ चल्यो।
राजनीतिक फाइदाका लागि मात्रै आन्दोलन भए होइन, राजनीतिक आन्दोलन मात्रै भए, तर अधिकारका लागि एउटा नागरिकका लागि एउटा नागरिकले चाहनुपर्ने चाहिँ अनुभूतिका लागि चाहिँ आन्दोलन कम हुन्छ।
यो हामीहरूको परम्परा कस्तो रह्यो भन्दाखेरि हर चिज राजनीतिक पार्टीको नजरबाट हेरियो, हर चिज राजनीतिक पार्टीको केन्द्रबिन्दुमा राखेर हेरियो। राजनीति चाहिन्छ, अवश्य पनि चाहिन्छ, राजनीतिक दल पनि चाहिन्छ, र एउटा स्थितिमा पुगिसकेपछि नागरिक आन्दोलन निष्प्रिय राजनीतिक दलसँग भएर आन्दोलन अगाडि बढ्नु पर्थ्यो। हामीले बाहिर देशहरूमा देख्छौँ नागरिक आन्दोलन कुनै राजनीतिक दलद्वारा सञ्चालित हुँदैन, त्यो नागरिकहरूद्वारा नै हुन्छ। चाहे त्यो अमेरिकाको कालाहरूको मार्टिन किङ लुथरका आन्दोलन हुन्, चाहे सानो कुरामा हेर्ने हो भने अन्ना हजारेकै आन्दोलन हुन्, कुनै राजनीतिक दलको नेतृत्वमा गरेनन्। त्यस्तो किसिमको आन्दोलन नआइकन नागरिकहरूले अनुभूत गर्ने अवस्थै आउँदैन।
त्यही त, अहिले पनि अब देशमा दण्डहीनता बढेको छ, ज्यादति लुटपाट, हत्या, हिंसाका घटनाहरू चाहिँ घटिरहेका हुन्छन्, तै पनि चाहिँ त्यसमा प्रभावकारी सरकारले कदम चाहिँ चालेको छैन। थुप्रै कानुनहरू पनि छन्, कार्यान्वयन चाहिँ गर्दैन, राजनीतिक संरक्षण हुन्छ।
यो नेपाल शासन नेपालमा भारतमा एउटा दुःख लाग्दो स्थिति के हो भने गुन्डाहरू नभइकन राजनीतिक दल परिचालित हुँदैन, राजनीतिक दलका डनहरूले नै राजनीतिक दललाई हाँकेर आउँछ, अनि खेरि तस्करहरूको हातमा राजनीतिक लगाम चाहिँ बिस्तारै जान्छ। त्यसले गर्दाखेरि मलाई कता कता पिपी कोइरालाले आफ्नो वृत्तान्तमा एउटा भन्नुभएको थियो, आन्दोलन एउटा क्रान्तिमा भिजेको दलले गर्छ, आन्दोलन सफल भएपछि टपटुइयाँहरूले घेर्छ। नेपालमा पनि कता कता टपटुइयाँ आन्दोलनको बेलामा जो व्यक्ति मुखरित भएर आउनु भएको थियो अहिले कति पर्सनालिटीहरू बिलाउनु भएको छ। कस्ता व्यक्ति आएका छन् भन्दाखेरि जमाखोर, नाफाखोर, सुदखोरदेखि लिएर तस्करहरूको बिगबिगी देखिन्छ। यसले गर्दाखेरि हाम्रो नागरिक आन्दोलन फितलो पनि भयो, हाम्रो अधिकारको निम्ति जानकार दिने संस्था नै रहेन, मानव अधिकार आयोगको रोदन मात्रै हो।
त्यही भएर अहिले मानव अधिकार आयोगले पछिल्लो अवस्थामा चाहिँ के गरिरहेको छ? यस्ता घटना त थुप्रै सार्वजनिक हुन्छ, सिफारिस पनि गरिरहेको अवस्था छ, कतिको कार्यान्वयन भएको हुन्छ, सरकार कतिको गम्भीर हुन्छ तपाईँहरूको सिफारिसप्रति, मानव अधिकार आयोगको अनुगमनको रिपोर्टप्रति?
कारवाही गर्नेपट्टि त पटक्कै गम्भीर छैन, जहाँ परिपूरण गर्ने र क्षतिपूर्ति दिनेमा चाहिँ मानेको छ। अनि अब हामीले एउटा अब दृष्टिकोण के लियौँ भन्दाखेरि नागरिक समाज जति अलिकति दत्तचित्त हुनुहुन्छ आन्दोलनमा तिनीहरूलाई साथमा लिएर यसलाई चाहिँ व्यापक चरणमा लग्ने, जस्तो हिजो पनि मैले भनेको थिएँ कि सरकार चाहिँ कुम्भकर्ण जस्तो सुतेको छ, कुम्भकर्ण शक्तिशाली छ तर बिउँझैँदैन, सरकार शक्तिशाली छ नागरिक हक अधिकारको निम्ति बिउँझैँदैन भने यसलाई बिउँझाउने कसरी भन्दाखेरि ढोल बचाएर बाजा बजाएर कसरी हुन्छ यसलाई निन्द्राबाट बिउँझाउनु पर्छ।
त्यही त 2046 सालको जनआन्दोलन भयो, 2062-63 जनआन्दोलन भयो सर राजा ढले, अब फेरि सङ्घीय पुनर्संरचना पनि भयो, त्यही पनि अब स्थिर सरकार आउँछ भन्ने कुरा अहिले पनि त्यही अवस्था छ। त्यसो भए
अहिले पनि त्यही अवस्था छ, किन भन्दाखेरि 3-4 महिना नभइकन यो सरकार बहुमतमा छैन, फेरि ती दलको बिचमा बिग्रह आयो भने त फेरि अस्थिर हुन्छ, एउटा संयन्त्र चाहिँ पर्मानेन्टली टिकेर चलायमान भइरहन्छ, हामी कहाँ त्यस्तो निर्माणै गर्न सकेनौँ, कोसिस हो, कोसिस चाहिँ गर्नु।
अनि मानव अधिकार आयोगले अब देशैका विभिन्न ठाउँमा चाहिँ अनुगमन पनि गर्यो, अब यस विषयमा केही सरकारले रिपोर्ट या केही प्रतिवेदन बुझाउँछ?
हामी हाम्रो कामै रिपोर्ट दिने हो, झगझगाउने हो।
राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश अनुपराज शर्मा। अब अर्को सन्दर्भ, नेपालगञ्ज उपमहानगरपालिकामा विकासको क्रममा भएको रूखकटनप्रति वातावरण प्रेमीहरू तथा स्थानीयहरूले आपत्ति जनाएका छन्। उपमहानगरमा विकासको काम भइरहेको अवस्थामा हानि नहुने तरिकाले विकास गर्नको निम्ति उनीहरूले अपील समेत गरेका छन्। नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरमा बन्दै गरेको सतसङ्ग भवन आवश्यक नरहेको तर पनि बनिरहेको उनीहरूले बताएका छन्। भवन बनाउन लागेको ठाउँमा रुखहरू काटिने भएकोले नै भवन निर्माणमा विरोध भएको हो।
दाङमा स्थानीय तहमा जनप्रतिनिधि चुनिएको एक वर्ष बित्यो, तर कर्मचारी जनप्रतिनिधि बीचको शक्ति सङ्घर्ष जारी छ। स्थानीय तह स्वतन्त्र पूर्वक काम गर्न चाहन्छन्। दाङ जिल्ला स्थित सरकारी अधिकारी केही विषयमा नियन्त्रण खोजिरहेका छन्। नदीजन्य पदार्थ उत्खननमा स्थानीय तह र जिल्ला प्रशासन बीच अन्तर विरोध देखिएको हो। जिल्ला समन्वय समितिले अनुगमन जिम्मेवारी दावी गर्दै यसमा नियन्त्रण गरिरहेको छ। दुर्गालाल केसीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2075 प्रदेश संसदमा टेबल भएको छ। विधेयकमाथि आजदेखि सांसदले धारणा राख्नेछन्। आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयकमा स्थानीय तहका प्रमुखदेखि सदस्यसम्मलाई पारिश्रमिक र सुविधा व्यवस्था गरिएको छ। आजको नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ।
बर्दिया जिल्लाभित्र सञ्चालित विभिन्न योजना सम्झौता अवधिमै पूरा गर्न स्थानीय प्रशासनले दबाव दिएको छ। सडक, सिँचाइ र तटबन्ध स्थानीय बासिन्दासित गाँसिएकाले छिटो पूरा गर्न निर्माण कम्पनीहरूलाई भनिएको हो। यस्ता योजनामा सर्वसाधारणले चासो व्यक्त गर्छन्। जिल्ला प्रशासनमा आयोजना भएको आयोजना प्रमुख निर्माण व्यवसाय र दलका प्रतिनिधिको उपस्थितिमा अन्तर्क्रिया गरिएको थियो। कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई सुझाव।
जसले सार्वजनिक ठाउँमा धुम्रपान गर्छ आफैलाई चाहिँ त्यसको अपव्याख्या गरेको हुन्छ र उहाँले के सोच्नुपर्छ भने मैले सार्वजनिक ठाउँमा धुम्रपान गर्दा अरूले के हेर्छ के देख्छ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सूचना, यही ज्येष्ठ 18 गतेका दिन बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म बाँके जिल्लाका कुखुरा पालक किसानहरूलाई वरिष्ठ पशु चिकित्सकहरूबाट एक दिने कुखुरा पालन सम्बन्धी तालिम सञ्चालन गरिने हुँदा उक्त तालिममा सहभागी भई आफ्नो व्यवसायबाट फाइदा लिन हुन सूचित गरिन्छ। स्थान स्वस्तिक कटेज नेपालगञ्ज, आयोजक कुखुरा पालक व्यवसाय संघ बाँके। सम्पर्क नम्बर 98-85-25-779 र 98-483-43-544।
हम पत्रकार हुए और हमरे स्थानीय स्तर में यहाँ अपने संचार माध्यम है। हम कोई भी व्यक्ति समुदाय और संस्था के मान सम्मान मर्यादा ख्याति और सार्वजनिक हित शिष्टाचार नैतिकता और जन स्वास्थ्य में यहाँ आघात न पड़े वाला कह के विज्ञापन प्रकाशन और प्रसारण करे प्रतिबद्ध हन।
हम हो भी पत्रकार हुई, हम कोई भी बात जौन है वही अनुसार यानी वस्तुनिष्ठ हुई के सत्य तथ्य समाचार और संतुलित समाचार और विचार संप्रेषण करे प्रतिबद्ध हैं।
हम हूँ पत्रकार हुई, हम हमारे समुदाय में यहाँ रहे कोई भी वर्ग और संप्रदाय के आदमी लोग खास के बाल बालिका महिला ज्येष्ठ नागरिक अशक्त असहाय अपांगता भय व्यक्ति और पछाड़ी करे गए उत्पीड़ित वर्ग समुदाय क्षेत्र भाषा भाषी और अल्पसंख्यक लोकोन्मुख समुदाय के खातिर उत्थान और विकास में यहाँ विशेष सहयोग पहुँचावे खातिर सूचना और समाचार संप्रेषण करे प्रतिबद्ध
है। पत्रकार साथी लोग जैसे पत्रकार आचार संहिता 2073 में यहाँ उल्लेख भवा कर्तव्य और जिम्मेवारी पालना करे नेपाल के सब पत्रकार और संचार माध्यमन के दायित्व है।
और व्यवसायिक और मर्यादित पत्रकारिता के खातिर पत्रकार आचार संहिता के पूर्ण पालना भवा है कि नहीं समझ के उचित सलाह देख और सचेत करावे दायित्व नागरिक और नागरिक समाज के भी हो।
वही से आवाजाय समावेशी पारदर्शी स्वस्थ और गतिशील समाज बनावे खातिर जिम्मेवारी और जवाबदेही पत्रकारिता के अभ्यास आजे से शुरू करा जाए।
USAID के सहयोग में यहाँ पारस्परिक जवाबदेहिता कार्यक्रम द्वारा जनहित के खातिर जारी संदेश।
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज अब रंगीन कलेबर र ब्रडशीट साइजमा प्रदेशभरि।
यो कृष्ण सार FM
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। धुम्रपान स्वास्थ्यका लागि हानिकारक पदार्थ हो, यसले यसको प्रयोगले मानिसमा प्राणघातक रोग लाग्दछ। धुम्रपानले प्रत्यक्ष मुटु र फोक्सोलाई असर गरी पछि क्यान्सर समेत निम्त्याउने गर्दछ। स्वास्थ्य चेतावनी दिँदा समेत अहिले यसको प्रयोग गर्ने सायदै कम होलन्। सरकारले त यसको प्रयोग सार्वजनिक स्थलमा नगर्न प्रतिबन्ध समेत लगायो, तर त्यसको पूर्ण रूपमा कार्यान्वयन भएन। खाने अमल लाग्यो कि झ्याप्प चुरोट सुर्ती खाने बानी गएको छैन। यसैबीच हिजो विश्व धुम्रपान रहित दिवसको अवसरमा सार्वजनिक स्थलमा धुम्रपान सेवन गर्नेलाई तपाईँ के भन्नुहुन्छ भनेर नागरिकहरूको प्रतिक्रिया सहितको सुनौ आजको नागरिक आवाज।
मेरो नाम कर्णभार मल्ल। सार्वजनिक ठाउँमा धुम्रपान गर्नेहरूलाई के छ भने सर्वप्रथम त सार्वजनिक ठाउँमा धुम्रपान गर्नु हुँदैन भनेर राज्यको ऐन कानुनमा पनि लेखेकै छ। अर्को कुरो के हुन्छ भने धुम्रपान भनेको स्वास्थ्यको लागि हानिकारक हो र यो कुरालाई सार्वजनिक ठाउँमा धुम्रपान गर्दा त्यो कुराले जसले सार्वजनिक ठाउँमा धुम्रपान गर्छ आफैलाई चाहिँ त्यसको अपव्याख्या गरेको हुन्छ र उहाँले के सोच्नुपर्छ भने मैले सार्वजनिक ठाउँमा धुम्रपान गर्दा अरूले के हेर्छ के देख्छ मेरो यो शिक्षा होइन अशिक्षा हुन्छ।
मेरो नाम दिपा राणा। अब हामीले सकभर त अब पहिला कुरा आफूले गर्न भएन, अब देखा सिके हुन्छ घरमा साना साना बच्चा बच्चीहरू देखेर सिक्छन्। कुनै पनि व्यक्तिलाई त्यस्तो चिजहरू सेवन गर्न हुन्न किनकि अहिले जस्ता झन् कस्तो किसिमको रोगहरू छ क्यान्सरहरू टिबी त्यस्तो किसिमको खतरनाक रोगहरू लाग्ने भए हुनाले अहिले झन् सकभर त्यो हामीले कसैले पनि गर्न हुँदैन र गर्न दिँदा पनि हुँदैन।
मेरो दीपक थापा। म त के भन्न चाहन्छु भनेपछि अब धुम्रपान गर्नेहरूलाई चाहिँ अब यो चाहिँ जहाँ पाए त्यही अब जसको अगाडि पाए त्यसकै अगाडि धुम्रपान गर्ने अनि त्यसपछि अरूले गर्दा अरूलाई पनि अब डिस्टर्ब हुने होइन त्यो चाहिँ काम नगरौँ। त्यही भएर चाहिँ धुम्रपान चाहिँ अब सकेसम्म त गर्दै नगर्दा ठिक होला। गरिहाल्यो भने चाहिँ अब साथीभाइ अबलाई अब म के भन्न चाहन्छु भनेपछि गरे पनि उचित ठाउँमा अलिक गर्नु पर्यो, जता पायो त्यतै चाहिँ धुम्रपान नगरौँ।
मेरो तिला राणा हो। नगर्नु भन्न चाहन्छु म, अब त्यही त शरीरलाई त हानिकारक गर्छ त अब राम्रो हुन्न, अब त्यो खाँदाखेरि अब बच्चा बच्चीले पनि देख्छन् अब त्यही खाना चाहन्छन् ग्यारा है सिक्छन् अब त्यस्तो खाएपछि अब सबैलाई अब वरिपरिकालाई पनि त असर गर्छ, त्यो भएर अब देखे पनि हामी त नखाऊ भन्छौँ क्या र अब सबैलाई अब त्यही हो आफू पनि नखाने।
मेरो नाम प्रमोद शर्मा, म तिनीहरूलाई के भन्छु भने कृपया यो सार्वजनिक स्थलमा धुम्रपान नगर्नुहोस्। धुम्रपानको जुन धुवा छ त्यसले चाहिँ तपाईँलाई भन्दा त्यो धुम्रपान नगर्ने व्यक्तिलाई त्यो धुवाले बढी नोक्सान गर्छ, यसकारण यसबारेमा त अलिक सचेत हुनुहोस्। अलिकति मान्छे नभएको ठाउँमा गएर चाहिँ अलग्गै उभिएर धुम्रपान खानुहोस्, खाइसकेपछि त्यो ठुटोलाई नगरपालिकाले राखेको डब्बा डस्टबिन कहाँ छ त्यहाँ लिएर फाल्नुहोस् भनेर सिकाउँछु।
मेरो नाम तुलसा राणा, स्वास्थ्यको लागि हानिकारक छ, सबैलाई नराम्रो असर पर्छ होइन, अब आफू पनि नगर्ने अर्कोलाई नगर भन्ने, राम्रो खानेकुरा होइन, अब यो सबैको लागि अब नराम्रो चिज हो होइन, खानेकुरा अब राम्रो राम्रो कुराहरू गर्नु पर्यो, बच्चा बच्चीलाई पनि राम्रो सिकाउनु पर्यो होइन, अब यस्तो खाना देखेपछि बच्चा बच्ची पनि त्यस्तै देखेपछि खान खोज्छन्, सबभर हामीले देखेपछि नगर भन्न आग्रह गर्छौँ।
आफ्नै सन्तानलाई दाम्लोमा बाँधेर राख्ने रहर कुन बाबुआमाको होला, कहिलेकाहीँ परिस्थितिले बाँध्न बाध्य पार्छ। नेपालगञ्ज उपमहानगरपालिका 20 नयाँ बस्ती थपुवा मणिकापुरमा कमल कुमार र सावित्री राईलाई त्यही आपद आइलागेको छ। उनीहरू आफ्ना दुई छोरालाई लामो समयदेखि दाम्लामा बाँधेर राख्नुपर्ने बाध्यतामा छन्। जन्मजात मानसिक सन्तुलन गुमाएका दुई छोरा बाँधेर नराखे हराउँछन्, गाउँ गएर अरूको बिगार गर्छन्। त्यसैले राई दम्पति काममा जाँदा दाम्लामा बाँच्छन्। जेठा छोरा रवि 21 वर्षका भए कान्छा सरोज पनि 12 वर्ष पुगे। उनीहरूलाई हिँड्ने भएदेखि नै डोरीले बाँधेर राख्ने गरिएको छ। जेठो रविलाई बाँधेर राख्न थालेकै 16 वर्ष भयो, कान्छालाई पनि 7-8 वर्षदेखि नै नियति भोग्नु परेको छ। बाबु कमलले भन्नुभयो, आफैले जन्माएका छोरालाई पशुझै दाम्लामा बाँध्नु पर्दा मन रुन्छ, तर नबाँधेर पनि सुख छैन। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका एकका 25 वर्षीय विशाल विक र 24 वर्षीय सुनिल विक 4 महिनादेखि भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा काम गरिरहनु भएको छ। हेल्परका रूपमा कार्यरत उनीहरूको तलब मासिक 30,000 रुपियाँ छ भने ओभर टाइम बापत थप रकम आमदानी भइरहेको छ। चिनिया इन्जिनियर र मजदुरसँग काम गरिरहेका उनीहरूलाई कमाईसँगै सिप समेत सिक्न पाएको बताउँछन्। रोजगारीका लागि मलेसिया गएर 4 वर्षपछि फर्किएका बाँके बैजनाथ गाउँपालिका 3 30 वर्षीय नमबहादुर मतवाल 6 महिनादेखि आयोजनामा मेसिन अपरेटर हुनुहुन्छ। उहाँको मासिक तलब 35,000 छ, ओभरटाइम गर्दा मासिक 50,000 पुग्ने उहाँ बताउनुहुन्छ। यसैले आयोजनामा अहिले 90 चिनियासहित 560 नेपाली 24 घन्टा काम गरिरहेका छन्। भेरी बबई डाइभर्सन मुख्य रोजगारी केन्द्र बनेको छ। कृष्णप्रसाद गौतमले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपाली काङ्ग्रेस निकट नेपाल स्वास्थ्यकर्मी सङ्घका सह अध्यक्ष ओम प्रसाद उपाध्यायले नेपाल स्वास्थ्यकर्मी सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। उपाध्यायले जेठ 24 र 25 गते हुने केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वारी घोषणा गर्नुभएको हो। नेपाल स्वास्थ्यकर्मी सङ्घ बाँकेको जिल्ला अधिवेशनमा सहभागी हुन गृहनगर नेपालगञ्ज आउनुभएको अवसरमा उहाँले सङ्घको केन्द्रीय अध्यक्ष पदमा उम्मेद्वार बन्ने घोषणा गर्नुभएको हो। आजको दैनिक नेपालगञ्जमा सिराज खानले खबर लेख्नुभएको छ।
अब केही खबर संक्षेपमा। नेपाली कङ्ग्रेस बाँके क्षेत्र नम्बर 1 को आयोजनामा आज केन्द्रीय नेताहरूको सहभागितामा कोहलपुरमा प्रशिक्षण कार्यक्रम हुँदैछ। उता दैलेख नारायण नगरपालिका स्वास्थ्य शाखाले विश्व धुम्रपान रहित दिवसको अवसरमा गरेको एक कार्यक्रममा बोल्ने वक्ताहरू स्वस्थ जीवनका लागि धुम्रपान छाड्न सबैमा आग्रह गरे। दैनिक नागरिकमा खबर छापिएको छ। यिनै खबरसँगै पश्चिम डायरी पनि सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्जमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल सुरु, औद्योगिक करिडोर निर्माण सहित मुख्यमन्त्री पोखरेलसँग 14 बुँदे माग पेश।
वर्षा हुने बित्तिकै नेपालगञ्जका सडक जलमग्न, आवतजावतमा समस्या, नेपालगञ्जमा विद्युत समस्या सुल्झाउन छलफल।
बाँकीमा विकासको नाममा भइरहेको रुख कटानप्रति स्थानीयको आपत्ति, नेपालगञ्ज 14 स्थित एक उद्योगमा हड्डीको आयात भइरहेको खुलासा।
र कर्णाली नदीमा आज वृहत जलयात्रा हुँदै भेरी बबई डाइभर्सन आयोजना बन्यो रोजगारीको मुख्य केन्द्र। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म राकेश बिदा हुन्छौँ। आज जेठ 18 गते शुक्रबार, जुन 1 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।